ये एक सवाल किसी साहब ने किया है कि ख्वाब में कोई बुजुर्ग या रूहानी मुर्शिद एक मखसूस तादाद में कोई कुरानी आयत दरूद पाक या अस्माउल हुस्ना पढ़ने की हिदायत करें तो क्या साहिब ख्वाब इस हिदायत पर अमल कर सकता है। किसी एक मौके पर इस सिलसिले में हमने गुफ्तगू की थी और मैंने इस ज़िम्न में दो वाकयात बयान किए थे कि बहुत यंग एज में जिस ज़माने में मैं बग़ैर किसी से पूछे बग़ैर रहनुमाई के बेतहाशा वज़ाइफ़ पढ़ रहा था तो एक बार ऐसा वाक़या पेश आया कि मैं जो ही आंखें बंद करता था तो बंद आंखों से हवा में एक ऐसी आयत लिखी आती थी जो मुझे बेपना पसंद है, इन्नल्लाह अला कुल्ली शाइन कदीर, और साथ हदायत आती थी कि इसे पढ़ो। इसी तरह अगर मैं आसमान की तरफ देखता था तो आसमान पर बहुत बड़ी बड़े साइज में लिखी हुई यही आयत आती थी कि इन्नल्लाह अला कुल्ली शाइन कदीर, इसे पढ़ो। दीवार की तरफ देखता था तो वहां लिखी हुई दिखाई देती थी, लेकिन कोई ऐसी वजह हुई कि मैंने ये पढ़ा नहीं। एक लंबे अरसे के बाद जब मेरी मुलाकात हो गई अपने मुर्शिद पाक से तो एक मरतबा इत्तफाक हुआ उनसे बातें खुलकर करने का, तो इसी दौरान मैंने उन्हें ये बयान किया कि एक जमाना था कि यह आयत यूं लिखी हुई आती थी आसमान पर दीवार पर और आंखें बंद करने पे दिखाई देती थी और साथ हिदायत ये होती थी कि मैं इसे पढ़ूं, लेकिन समहाउ और द अदर इसे मैंने पढ़ा नहीं। तो बड़े शाह साहब ने फरमाया कि अच्छा हुआ कि इसे तुमने पढ़ा नहीं, ये जिन्नात थे जो तुम्हें वो आयत दिखा रहे थे, अगर तुम इसे पढ़ लेते तो मजजूब हो जाते। इसी तरह मुगलबत 72 या 73 का वाकया है। मैं 10 मुहर्रम को छुट्टी थी, उठकर पाकिस्तान शरीफ चला गया तो वहां ऐसे वक्त में पहुंचा कि धुलाई हो रही थी मजार की। 10 मुहर्रम को बाबा साहब की अपनी औलाद, अपना खानदान उनका, वो खुद पूरे एरिया को जो मजार शरीफ से मुतालिक है उसे वो धोते हैं खानदान वाले, और उसके बाद मजार 40 दिन के लिए बंद कर दिया जाता। मुझे मालूम नहीं था उस वक्त तक, तो उस वक्त धोया जा रहा था उसे, तो मैं जाके वहां खड़ा हो गया और लोगों के साथ, चूंकि देर से पहुंचा था तो सबसे पीछे था। तो एक साहब आए और मेरे बाएं शोल्डर के ऊपर से देख के मुझे कहने लगे कि ये मुझे कह रहा है कि मैंने इसके जूते चोरी कर लिए। तो मैंने देखा एक फकीर था और उसकी पर्सनल हाइजीन को ज्यादा अच्छी हालत में नहीं थी, तो मुझे ये ख्याल हुआ कि शायद ये इस तरीके से मुझसे पैसे मांग रहा है। तो मैं चूंकि वहां खड़ा था इंतजार में कि धुलाई मुकम्मल हो जाए तो मैं जाऊं, तो मैं दुरुश्री पढ़ रहा था दिल में, थोड़ा सा आगे खिसक गया कि ये डिस्टर्ब न करे। वो फिर उसने यही जुमला मुझे कह दिया वहां आके, तो करते करते मैं खिसकता खिसकता सबसे आगे जा पहुंचा। देखिए वो बंदा मेरे साथ चिपका हुआ था, तो सबसे आगे जाके खड़ा मैं दुरुश्री पढ़ रहा हूं, तो उसने दफतन हाथ बढ़ाया और मेरा नीचे का होंठ मसल दिया और मसल के मुझे कहता कि वाह 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 वाह, अल्लाह ने तुम्हें बहुत इज्जत बख्शनी है, तुम्हें डायरेक्टर जनरल पाकिस्तान बना देना है, ये एक नया ढंग है पैसे मांगने का। तो मैंने उसका हाथ आराम से हटा दिया एक तरफ, फिर थोड़ी देर में हाथ बढ़ाया, मेरा माथा रगड़ दिया उसने और कहने लगा अल्लाह ने बहुत इज्जत देनी है, पड़े जा पड़े जा, अल्लाह तुझे बहुत इज्जत देगा, मां की खिदमत किए जा तू। और सडनली इसने हाथ मेरा ये बायां पकड़ा, इसकी उंगलियों में अपनी उंगलियां फंसा के, तो कहने लगा पढ़ो, और उसने बड़ी बुलंद आवाज में पढ़ना शुरू कर दिया। मुझे कहा पढ़ो मेरे साथ, तो मैंने पढ़ा नहीं, मैं दुरुश्री पढ़ता रहा, तो हाथ छोड़ दिया उसने। शाबाश शाबाश, पढ़े जा दुरूद शरीफ तू भी। तो उसके बाद मुझे छोड़ के चला गया वहां से। वो बाद में मुझे एकदम ख्याल हुआ कि ओहो, ये तो वो मजजूब था जिसका किसी साहब ने मुझे बताया था कि 10 मुहर्रम को वहां ये मजजूब आता, और वो फिर दोबारा नहीं मिला मुझे कभी। तो इसका जिक्र भी मैंने शाह साहब से किया कि इस तरह वो मजजूब मुझे पढ़ाना चाह रहा था। तो इस पर भी उन्होंने कहा कि वो मजजूब है और सही मजजूब है, बना हुआ नहीं है। अगर तुम उसके साथ पढ़ लेते तो तुम उससे ज्यादा मजजूब हो जाते। अब इन दोनों वाकयात से अंदाजा हो जाएगा कि तावक्ते के आपके मुर्शिद आपको जिस्मानी हालत में दुनियावी तौर पर मिलने के बाद ये ना कहें कि ये पढ़ो, तो मेरे ख्याल में कोई भी पढ़ाई पढ़ी नहीं जानी चाहिए। जो ख्वाबों के मामले बड़े अजीब गरीब हैं, इसमें हम अक्सर धोखा खाते हैं। ख्वाबों की ताबीर आम तौर पर वो नहीं होती जो हम उन ख्वाबों को देखकर समझते हैं, उसकी बैकग्राउंड कहीं से कहीं होती है। मामलात कुछ होते हैं और ख्वाब कुछ और आता है, उसकी ताबीर बिल्कुल मुख्तलिफ होती है। हम में से वो लोग जो पाबंद नमाजी हैं, दुरूद शरीफ कसरत से पढ़ते हैं, जिक्र अजकार करते हैं, जब वो किसी वजह से कोताही करते हैं या नागा करते हैं तो उन्हें ख्वाब में कुछ की कुछ चीजें दिखाई देती हैं। वो दर हकीकत उनके लिए वो इशारा होता है जाग जाने का कि कोताहियां न करो, लेकिन हम उसे कुछ और समझ बैठते हैं। मैंने एक नशिस्त में यहां एक ख्वाब का जिक्र किया था, बल्कि 2 ख्वाब का, ताकि उससे आप लोगों पर ख्वाब की हकीकत वाजे हो जाए कि ख्वाब नजर क्या आता है, ताबीर क्या होती है। मैंने अर्ज किया था, उसे दोहरा देता हूं, मैं अपनी सरकारी ड्यूटीज के सिलसिले में ऐसी जगह गया था जहां पानी पीने को मैसर नहीं है, चाहे जाए कि गुसल या वजू के लिए पानी मिले। तो उस वजह से मैं 4-5 रोज जितने दिन उस इलाके में रहा इबादत नहीं कर सका, और जिक्र अजकार का सिलसिला मुनक़ता हो गया। वापस आ गया मैं, तो मुझे हाजिर देना थी मुर्शिद साहब के पास। तो रात को पहुंचा था, अगले दिन सुबह उठ के जो गया तो रात मैंने ख्वाब देखा, कुत्तों में एक नस्ल है जर्मन शेपर्ड की, बहुत मशहूर नस्ल है, और जर्मन शेपर्ड में भी एक टाइप है जो जेट ब्लैक होती है, स्पॉटलेस ब्लैक। वो कुत्ता नायाब है लेकिन खूबसूरत बहुत होता। तो मैंने ख्वाब में ब्लैक जर्मन शेपर्ड देखा, और बहुत पला हुआ इंतहाई खूबसूरत कुत्ता। तो बहुत खुशी हुई देख के, इतना सेहतमंद और वेल ग्रूम्ड कुत्ता। तो उसका जिक्र मैंने मुर्शिद साहब से किया कि साहब रात बहुत खूबसूरत कुत्ता मैंने ख्वाब में देखा। तो वो चौंक के मुझे कहने लगे कि ये तुमने अपनी इबादत का सिलसिला खत्म किया हुआ है, कब से नहीं इबादत की तुमने? तो मैंने कहा साहब 5-6 दिन हो गए, लेकिन वो मजबूरी ऐसी थी कि मैं वजू कर नहीं पा रहा था और ना मैं गुसल कर पा रहा था। कहने लगे ये जो कुत्ता दिखाई दिया है, ये अल्लाह ने तुम्हें मैसेज दिया है कि दोबारा से अपनी इबादत शुरू करो, क्योंकि तुम्हारा नफ्स पल पल के इतना मोटा ताजा हो गया जो कुत्ता है। अब ये ख्वाब की ताबीर देखिए कहां से कहां गई है। इसी तरह इस वाकये से भी कई साल पहले जब नई नई नौकरी की थी मैंने, तो उस वक्त मैं स्वीगैस मुल्तान में था और इबादत और तस्बीहात खास तौर पे उसका सिलसिला बड़े जोरों पर जारी था। तो एक रात जब मैं अपनी इबादत से फारिग होकर सोया तो मैंने देखा कि किसी बाजार में मैं जा रहा हूं और वहां किसी साहब ने मुझे रोक के कहा कि ये हवेली जो है इसमें आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए हुए हैं। तो मैं फौरी तौर पर उधर को चला गया कि आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत कर लूं। दरवाजे पे एक दरबान खड़ा था जो यकीन फरिश्ता था। तो जब मैं अंदर दाखिल होने लगा तो उस दरबान ने मुझे रोका कि कहाँ जा रहे हो। तो मैंने कहा कि मैं अंदर जा रहा हूं, क्यों? कि आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए हैं, मैं आपकी ज़ियारत करना चाहता हूं। यार तुम अंदर नहीं जा सकते। तो मैंने पूछा कि क्यों, क्या हुआ, मैं क्यों नहीं जा सकता? कि तुमने दाढ़ी नहीं रखी। अब मैं अंदर जाने के लिए बेताब था तो मैंने झूठ बोला। मैंने कहा कि मुझे तो आप सल्लल्लाहु अलैहि वसल्लम दाढ़ी से माफ फरमा दिया है। कहने ये हो नहीं सकता, चलिए अंदर मैं पूछवा देता हूं। तो वो भी एक हजरत थे साहब, गाओ तो मुझे अंदर ले गया पकड़ के। अब मुझे ये खौफ हुआ कि अगर इसने सवाल किया आप सल्लल्लाहु अलैहि वसल्लम से तो उन्होंने माफ तो फरमाया नहीं, मैंने तो अपने पास से ही बात बना दी है, तो पोल खुल जाएगा। तो मैंने उसके बोलने से पहले ही आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में अर्ज किया कि हजूर ये मुझे कह रहे हैं कि मैं अंदर नहीं आ सकता क्योंकि मैंने दाढ़ी नहीं रखी और मैंने इनसे अर्ज किया है कि आपने मुझे दाढ़ी से माफ फरमा दिया है। तो ये मान नहीं रहे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने बहुत जबरदस्त ब्रॉड स्माइल दी उसके जवाब में। तो वो फरिश्ता ये समझा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कन्फर्म किया, उसने उस स्माइल को एफर्मेटिव सेंस में ले लिया। तो वो लौट गया तो मैं आप सल्लल्लाहु अलैहि वसल्लम के कदमों में बैठ गया। एक बुजुर्ग आते थे दफ्तर में, वो काम से आए तो मैंने उन्हें ये ख्वाब सुनाया। मैं बहुत खुश था आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत पर। उन बुजुर्गों ने मुझसे कहा कि आप दुरूद शरीफ कसरत से पढ़ते हैं? मैं कहा जी हाँ। कुछ नागे कर लिए आपने? मैंने कहा जी 3 दिन का नागा हुआ इसमें। कहने लगे कि वो नागा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने माफ फरमा दिया है, तुम्हें आइंदा नागा ना करना। अब इस ख्वाब की ताबीर, ख्वाब क्या है, ताबीर क्या है? तो ख्वाब के मामलात ऐसे ही होते हैं, जब कभी हम देखते हैं कि ख्वाब में हमें बताया गया कि ये पढ़ लो तो हम समझते हैं कि साहब हम बहुत पहुंचे हुए वली अल्लाह हो गए और अल्लाह ताला अब हमें बड़ा रास्ता तालीम दे रहा है ख्वाब के जरिए। ऐसा नहीं होता। उस बड़ा रास्ता तालीम का मकाम आता जरूर है इंसान की जिंदगी में, लेकिन एक लंबे सफर के बाद। उस सफर में बहुत से मुश्किल मकामात भी आती हैं और इंसान लड़खड़ाने लगता है। मैं देख रहा था कि रूस टूट जाने के बाद वहां बहुत सी इस्लामी रियासतें वजूद में आई हैं। जब रूस मुत्तहिदा हालत में था तो सतह के नीचे लहरें तो उठती थी दीन के बारे में, ईसाइयत भी और इस्लाम दोनों के सिलसिले में, लेकिन हुकूमती जबर की वजह से वो सतह पर उभरने नहीं पाती थी वो लहरें। तो जब से इस्लामी रियासतें वजूद में आई हैं वहां, अब मजाहब पर वहां काम हो रहा है, सिर्फ दीन इस्लाम ही पर नहीं, दूसरे मजाहब पर भी, और एक बड़ी अक्सरियत उनमें उन लोगों की भी है जो इस्लाम में तो दाखिल नहीं है, उनका ताल्लुक दूसरे मजहब से है, लेकिन اسلام میں تصوف کا جو تصور ہے اس کو وہ اپنا رہے ہیں. اور جس طرح ہمارے یہاں ذکر اذکار ہیں اور لطائف ستا کو سامنے رکھ کے ہم ذکر کرتے ہیں اور ضرب لگاتے ہیں تاکہ ہمارا نفس ہمارے قابو میں آ جائے, تو وہ انہی لائنز پر روحانی مشقیں کرتے ہیں جو آج کل ان میں زیادہ پاپولر چیز ہے جس کو انہوں نے اڈاپٹ کیا ہے اسلامی تصوف سے. وہ قلب پر ضرب لگاتے ہیں اور اس میں ایسا ذکر بھی کرتے ہیں جس میں ایک ضرب ہے, دوسری ضرب ہے, سہ ضربی ذکر بھی ہے اس میں, چار ضربی ذکر بھی کرتے ہیں وہ لوگ. اس کے نتیجے میں وہ یہ جاتا ہے کہ وہ بغیر کسی سہارے کے ہوا میں معلق ہو جاتے ہیں, زمین سے دو چار انچ اوپر پانی پہ چلنے کی صلاحیت لے لیں گے. اس قسم کی کرامات داخل ہو جاتے ہیں, لیکن اس کے آگے ان کے لیے اندھیرا ہے. اس کی وجہ یہ ہے کہ وہ اسی کو انتہا سمجھ بیٹھتے ہیں, جبکہ اسلامی تصوف میں یہ ابتدا ہے. سب سے نچلی سطح کی روحانی ترقی وہ یہ کرامات ہیں. خود ہمارے لیے بھی, ہم میں سے ایک بڑی اکثریت کے لیے یہ کرامات اس کو انتہا سمجھیں گے, لیکن یقین جانیے کہ تصوف, اسلامی تصوف میں یہ بالکل ابتدائی شکل ہے روحانی ترقی کی, پہلا زینہ ہے. سادھو بھی اسی طرح اسی مقام پر رہتے ہیں, اس سے اوپر نہیں جا پاتے کیونکہ اسے ہی انتہا سمجھ لیتے ہیں. اسلامی تصوف میں انتہا کیا ہے وہ آپ کو اس سے اندازہ ہو جائے گا. اب حج کا زمانہ آ رہا ہے اور دو چار روز کے بعد ذی الحج شروع ہو جائے گا, تو اسی کا ریفرنس میں کوٹ کر دیتا ہوں. ہم لوگوں کو دیدار کعبہ کا بڑا شوق ہے. اب عام حالات میں تو دیدار کعبہ بڑی سعادت کی بات ہے, لیکن اسلامی تصوف میں جو صاحب علم گزرے ہیں ان کا کہنا کچھ اور ہے. وہ اس دیدار کعبہ کو دیدار مانتے ہی نہیں اگر وہاں پہنچ کے دیدار حق نہ ہوا. ان کا کہنا یہ ہے کہ آپ کو اصل مقام تو اس وقت حاصل ہوتا ہے کہ جب آپ حرم پاک میں چلے جائیں, خانہ کعبہ کے سامنے کھڑے ہوں تو وہاں اندھیرا چھا جائے آپ کی آنکھوں کے سامنے, وہاں آپ کو دکھائی کچھ نہ دے اور صرف رب کی ذات دکھائی دینے لگے وہاں, تو وہ دیدار ہے. ابتدا وہ کرامات اور کشف ہے جس کو عام لوگ انتہا سمجھتے ہیں, اور انتہا یہ ہے کرنے کو تو جائے دیدار حرم دیدار کعبہ, وہ دکھائی نہ دے وہاں رب کعبہ دکھائی دے. یہ اصل حاصل ہے تصوف کا. رب تعالی نے ذکر پر زور دیا اور یہ فرمایا کہ ایسے میرے ایسے بندے بھی ہیں جو اٹھتے بیٹھتے, سوتے جاگتے, کھاتے پیتے, اونگتے میرا ذکر کرتے ہیں. اب اسی طرح اللہ نے آپ صلی اللہ علیہ وسلم کو یا مزملو کہہ کے مخاطب کر کے رات کو جاگنے کا نصف شب سے ذرا پہلے یا نصف شب کے ذرا بعد تک جاگنے کی تلقین کی. چونکہ قرآن پاک تو تمام بنی نوع انسان کے لیے ہے, تو اس لیے اس خطاب کو یہ سمجھا جائے کہ وہ سب لوگوں سے مخاطب ہے اللہ. تو تو ایسے لوگوں کی بڑی فضیلت بیان کی گئی ہے جو راتوں کو جاگتے ہیں. راتوں کو جاگنے کا سب سے بڑا فائدہ یہ ہے کہ انسان نفس امارہ سے نفس مطمئنہ تک کا سفر آسانی سے کر لیتا ہے. شیطان بہت جلدی قابو آتا ہے, گناہوں سے بڑی جلدی جان چھوٹتی ہے شبیداری کی وجہ سے. کہ جو شخص رات کو قیام کرتا ہے اور ذکر میں مصروف رہتا ہے, خاص طور پر آدھی رات تک, آدھی رات سے ذرا پہلے تک یا آدھی رات کے ذرا بعد تک, تو نفس بڑی جلدی قابو میں آ جائے گا, نفس سے جان چھوٹ جائے گی. اور جو ہی نفس سے جان چھوٹی تو روحانیت کی منازل طے ہونے لگتی ہیں. اسی طرح ذکر اگر صحیح طریقے پر کیا جائے تو نفس بڑی جلدی قابو میں آتا ہے. بات لفظ اللہ ہی میں ہے سب کچھ, اس میں ذات ہی میں ہے سب کچھ, اور اس میں ذات کا ذکر کرنے سے پہلے نفی اور اثبات کی ضرب کی مشق اگر کی جائے, جو لطائف ستا ہیں اس میں لطیفہ قلب تو سینے کی بائیں جانب ہے اور لطیفہ روح سینے کے دائیں جانب ہے. یہاں لطیفہ سر یہ دماغ کا درمیانی حصہ ہے, لطیفہ خفی پیشانی ہے. تو نفی و اثبات کی ضرب قلب پر لگائی جاتی ہے اور اس کے بعد ایک مراقبہ کیا جاتا ہے, اور مراقبے میں ہم اپنے قلب کو دیکھتے ہیں. اب وہ قلب آہستہ آہستہ دکھائی دینے لگتا ہے اپنے بالکل صحیح شکل میں اور دھڑکتا ہوا. دوسرے لفظوں میں انسان اپنے گوشت اور پسلیوں کے اندر دیکھنے لگتا, جھانکنے لگتا تو دل نظر آتا ہے باقاعدہ چمکتا ہوا, بہت فریش حالت میں وہ دھڑک رہا ہوتا ہے, اس طرح دکھائی دیتا ہے. اس میں جب کامیابی ہو جائے انسان کو تو پھر اس میں ذات کا ذکر شروع کرتا ہے انسان. اس میں ذات کو سلسلہ چشتیہ میں اور قادریہ میں تو اللہ کے طور پر پڑھا جاتا ہے, لیکن اس کی ایک ضرب ایک اور طریقے سے لگتی ہے جس سے بڑی جلدی گناہوں سے جان چھوٹ جاتی ہے. اس کو ریپیٹ کرتے ہیں اللہ اللہ ہو ہو اللہ اللہ ہو ہو. یہ جو ضرب ہے اس سے بڑی جلدی کیفیت بدلتی ہے, اور اس کے بیٹھنے کا پوسچر خاص ہے, اس پوسچر کو تبدیل نہیں کیا جانا چاہیے, کیونکہ وہ جب تک اس حالت میں ہم نہیں ہوں گے ہمارے اعصاب تنے رہتے ہیں, تو جب تنے ہوئے اعصاب کے ساتھ ہم ذکر کرتے ہیں تو اس کے وہ اثرات مرتب نہیں ہوتے جو مرتب ہونے چاہیے. تو اس میں اردو میں اس آسن کو آلتی پالتی مار کہا جاتا ہے, انگریزی میں کراس لیگ بیٹھ جائیے آپ آلتی پالتی مار کے, لیکن کمر جو ہے وہ بالکل سٹریٹ ہوگی الف کی طرح سیدھی اور تھوڑی سینے کے ساتھ ٹچ کرتی ہوئی, تو پھر اس میں ذات کو پڑھا جاتا ہے. لیکن اس میں ذات کو ایک اور طریقے سے بھی پڑھتے ہیں جس کا انکشاف بہت دیر کے بعد مجھ پہ ہوا کہ یہ لفظ اس طرح سے کیسے آیا, کون پڑھتا تھا اسے. بہت عرصے کے بعد میں ایک لمبا عرصہ کوئی 20-25 سال اسی جستجو میں رہا کہ اس میں ذات کو اس طرح کس سلسلے میں پڑھا جاتا ہے, کیونکہ چاروں سلسلوں میں جو یہاں رائج ہیں برصغیر میں ان میں یا تو یا اللہ پڑھا جاتا ہے یا اللہ کے طور پر پڑھا جاتا ہے. افریقہ میں اور عرب میں شاذلیہ سلسلہ زیادہ پھیلا ہے. اس سلسلے میں بھی اس طرح نہیں پڑھا جاتا تھا جس کی جستجو مجھے تھی. وہ لفظ مجھے کہیں سے عطا ہوا تھا, اس میں ذات کو ایسے پڑھا کرو. میں اس جستجو میں تھا کہ یہ اسے پڑھتا کون ہے اسے. غالباً 99 میں یا 2000 میں اس کا پتہ چلا. معلوم ہوا کہ یہ تو سلسلہ جنیدیہ میں پڑھا جاتا ہے اسے, لیکن اس کے اثرات اتنے تیز ہیں کہ اس طرح سے پڑھنے کے لیے ایک تو وقت کی پابندی بڑی ضروری ہے, دوسرا نگرانی بہت ضروری ہے, جب تک کہ بتا نہ دیا جائے کسی کی طرف سے تاکہ وہ ذمہ داری اٹھائے آپ کی. اسے اس طریقے سے پڑھنا نہیں چاہیے کیونکہ اس کے اثرات کو بہت تیز میں نے دیکھا ہے. البتہ اللہ کو تو جلالی ہے, اس سے جلال پیدا ہو جاتا, یا اللہ جمالی ہو جاتا, یا لگانے سے عاجزی آ جاتی ہے اس میں بندگی, تو اس میں جمال آئے گا, لیکن اللہ سے جلال آئے گا. اسی طرح جو نفی اور اثبات کی ضرب ہے, لا الہ الا اللہ, لا الہ الا اللہ, یہ اثبات اور نفی کی ضرب ہے, اس کو احتیاط سے کرنا چاہیے کیونکہ اس سے دل کمزور ہو جاتے ہیں. یہاں ایک صاحب تھے جو جنہیں خلافت بھی عطا ہوئی تھی ایک بزرگ سے, ڈیر غازی خان میں وہ بزرگ ہوا کرتے تھے, مصطفیٰ صاحب, ان سے انہیں عطا ہوئی تھی اور سلسلہ قادریہ کے تھے. تو میں ان کے کولیگ پروفیسر ہوا کرتے تھے سپیریئر سائنس کالج میں, ان کے ایک اور ساتھی پروفیسر تھے, میں ان کے پاس بیٹھا تھا. ریٹائر ہو چکے تھے, تو ریٹائرمنٹ کے بعد ہومیوپیتھک کا کام کرتے تھے خدمت خلق کی خاطر. تو وہاں میں گیا تو وہ دوائیں کاغذ پہ رکھ کے تو اس کے اوپر ایک وہ لٹو سا لٹکا کے اس کو گھما رہے تھے. تو میں نے ان سے کہا کہ قریشی صاحب یہ کیا ہو رہا ہے؟ کہنے لگے جناب وہ پروفیسر صاحب بیمار ہیں اور ان کی دوائی میں دیکھ رہا ہوں کہ کون سی انہیں سب سے زیادہ سوٹ کرے گی. تو میں نے کہا یہ لٹو کیا گھما رہے ہیں آپ؟ تو انہوں نے کہا کہ نہیں صاحب, یہ روحانی کام ہے اور یہ لٹو بتا دیتا ہے کہ جو دوا انہیں سوٹ کرتی اس پہ کھڑا ہو جائے گا. تو میں نے کہا اچھا ان کو کیا ہوا؟ کہنے لگا سب یہی تو پتہ نہیں چل رہا ان کو کیا ہوا ہے, تبھی تو یہ دوا اس طریقے سے ڈھونڈ رہا ہوں. تو میں نے جیسے وہ میری عادت ہے کہ ایسی بات کر دیتا ہوں کہ کبھی کبھی تکا لگ جاتا ہے, لوگ مجھے صاحب علم سمجھنے لگتے ہیں, تو میرا نفس مطمئن ہو جاتا کہ میں نے بڑا امپریس کر لیا لوگوں کو. تو میں نے ان سے کہا کہ صاحب یوں کر لیجئے کہ آپ کے پاس قلب کو تقویت دینے کی دوا ہے؟ کہ جی ہاں ہے. تو میں نے کہا وہ نکالیے, اس پہ آپ کا لٹو کھڑا ہو جائے گا. تو ان پروفیسر صاحب کا دل کمزور ہو گیا ہے, تو اس وجہ سے وہ بیمار ہیں, تو آپ وہ دوا نکال لیجئے, کام آ جائے گی ان کے. تو نکالی, اتفاق تھا, اسی تو کل لگ گیا. تو وہ دوا انہوں نے دے دی ان کو. بعد میں ان کے معائنے ہوئے, ٹیسٹ ہوئے, تو پتہ لگا کہ واقعی دل بہت کمزور ہے. تو مجھے قریشی صاحب نے پوچھا کہ شاہ صاحب آپ نے کس طرح سے بغیر بات سنے کہہ دیا تھا کہ دل کمزور ہے؟ میں یہ بڑی سادہ بات تھی, آپ استاد ہیں, آپ سے کیا پڑتا کہ میں تو ایسے ہی لوگوں کو امپریس کرتا ہوں کہ لوگ میرے پیچھے چلنا شروع ہو جائیں اور میری واہ واہ ہو جائے. میں وہاں گیا تھا ایک دن, تو وہ ضرب لگا رہے تھے نفی اثبات کی, دل پر ضرب لگ رہی تھی ان کے. تو میں انہیں منع نہیں کر سکا کہ وہ پروفیسر ہیں, تو خلاف ادب ہوتی یہ بات. تو مجھے اسی دن معلوم تھا کہ ان کا دل جواب دے جائے گا جس انداز میں ضرب لگا رہے ہیں. تو یوں آپ نے کہا کہ وہ بیمار ہو گئے ہیں, بیماری ٹریس نہیں ہو رہی, تو میں نے آپ سے فوراً عرض کر دیا کہ صاحب ان کا تو دل کمزور ہو گیا, دل کی تقویت کی دوا نکال لیجیے. قصہ یہ ہے کہ یہ جو نفی اور اثبات کی ضرب ہے, یہ زیادہ نہیں لگانی چاہیے, اس سے دل کمزور ہو جاتا ہے اور پھر یہ دل جواب دے جاتا ہے. इसका तो एक आसान इलाज है कि अगर आप बहुत ही शौकीन हैं जर्ब लगाने के, तो हर नमाज के बाद, फर्ज नमाज के बाद, सलाम फेरने के बाद सिर्फ नफी की 3 बार जर्ब लगाइए, 3 बार से ज्यादा मत लगाएं आप। इल्लल्लाह, वो जर्ब लगाते हुए कल्ब को देखिए अपने, इससे फायदा बहुत हो जाएगा। मुझे मालूम नहीं ख्वाबों से चले और किधर को जा पहुंचे, बताइए। ये हज का जमाना है, अल्लाह ताला आपको सादत बख्शी हज की, और ये फर्ज भी अदा हो जाए। एक साहब ने आके इत्तला दी थी हजरत जनाब हसन बसरी साहब को कि हजूर मैं हज कर आया हूं। तो ये तो बड़ी खुशी की बात है, लेकिन ये तो बताओ कि जब तुम हज को गए थे तो गुनाहों को घर से निकाल कर गए थे या नहीं? क्या साहब ये काम तो मैं नहीं कर सका। तो फरमाया जब तवाफ कर रहे थे तो मुशाहदे हक हुआ? कहने साहब ये तो नहीं हुआ। जब सही कर रहे थे तो नफसानी ख्वाहिशात मार दी? साहब वो तो नहीं कर सका। जब अरफात में थे तो मुरादात से जान छुड़ा ली? ऐसा वो तो नहीं हो पाया। क्या फिर तुम्हारा हज नहीं हुआ? वापस जाओ और दोबारा हज करके आओ। तो हज को जब हम जाएं तो सिर्फ एक फर्ज इबादत को अदा न करें, बल्कि गुनाहों से तौबा कर लें और इस अंदाज में कि दोबारा गुनाह न करने पाए हम। नफसानी ख्वाहिशात को इस अंदाज में खत्म कर दें कि वो दोबारा कभी सर न उठाने पाए। अपनी ख्वाहिशात, दुनियावी ख्वाहिशात को इस तरह से कंट्रोल में ले आए कि वो ख्वाहिशात हमें कभी किसी चीज पर मजबूर न कर सकें। और अल्लाह के इस कदर करीब हो जाएं कि वो हमें दिखाई देने लगे, तो फिर तो वह हज एक वली का हज हो जाएगा। और वो कोई इतना दुश्वार नहीं है, इंसान कर लेता है, गरचे मैं नहीं अभी तक कर पाया। लेकिन नसीहत करना सबसे आसान काम है, तो नसीहत करने में हर्ज क्या है? जब भी हज को जाएं तो ये बातें याद रखिए, तो वो सही मानों में फरीजा अदा होगा। इंशाल्लाह फिर अगली इतवार मुलाकात होती, बशर्ते जिंदगी।